سورة الفجر. بسم الله الرحمن الرحيم. والفجر وليال عشر والشفع والوتر والليل إذا يسر. قسم ہے فجر کی اور 10 راتوں کی اور جفت اور طاق کی اور رات کی جب وہ چلنے لگے، کیا ان میں عقل مند کے لیے کافی قسم ہے؟ کیا ان میں عقل مند کے واسطے کافی قسم ہے؟ الم ترى كيف فعل ربك بعاد. کیا آپ نے دیکھا نہیں کہ آپ کے رب نے قوم عاد کے ساتھ کیا کیا؟ ارم ذات العماد، ستونوں والے ارم کے ساتھ، جس کی مانند کوئی قوم ملکوں میں پیدا نہ کی گئی، اور سمودیوں کے ساتھ جنہوں نے وادی میں بڑے بڑے پتھر تراش رکھے تھے، اور فرعون کے ساتھ جو کہ میخوں والا تھا، اور ان سب لوگوں نے شہر میں سر اٹھا رکھا تھا. فَأَكْثَرُوا فِيهَا الْفَسَادَ، اور اس میں بہت سارے فساد مچا رکھے تھے. فَصَبَّ عَلَيْهِمْ رَبُّكَ سَوْطَ عَذَابَ، اور تیرے رب نے ان سب پر عذاب کا کوڑا برسایا. اِنَّ رَبَّكَ لَبِالْمِرْسَادَ، بے شک تیرا رب گھات میں ہے. فَأَمَّا الْإِنسَانُ إِذَا مَا ابْتَلَاهُ رَبُّهُ فَأَكْرَمَهُ وَنَعَّمَهُ. انسان کا حال یہ ہے کہ جب اسے اس کا رب آزماتا ہے اور عزت اور نعمت دیتا ہے، تو وہ کہنے لگتا ہے کہ میرے رب نے مجھے عزت دار بنایا، اور جب وہ اس کو آزماتا ہے تو اس کی روزی تنگ کر دیتا ہے، تو وہ کہنے لگتا ہے میرے رب نے میری اہانت کی اور ذلیل کیا. کلا بل لا تکرمون الیتیم، ہرگز ایسا نہیں، بلکہ بات یہ ہے کہ تم لوگ یتیموں کی عزت نہیں کرتے اور مسکینوں کو کھلانے کی ایک دوسرے کو رغبت نہیں دلاتے، اور مردوں کی میراث سمیٹ سمیٹ کر کھاتے ہو، اور مال کو جی بھر کر عزیز رکھتے ہو. یہ سب کام کرتے ہوئے تصور میں لاؤ اس دن کو جب کلا اذا دکت الارض دکن دکا، یقیناً جس وقت زمین کوٹ کوٹ کر برابر کر دی جائے گی. تصور میں لائے ذرا، اور تیرا رب خود آ جائے گا اور فرشتے صفے باندھ کر آ جائیں گے. وجی یوم اذم بجہنم، اور جس دن جہنم بلائی جائے گی، اس دن انسان کو سمجھ آئے گی، مگر آج اس کی سمجھ کا کیا فائدہ. یقول یا لیتنی قدمت لحیاتی، وہ کہے گا کاش میں نے اپنی زندگی کے لیے کچھ پہلے سے سامان تیار کیا ہوتا. پس آج اللہ کے عذاب جیسا عذاب کسی کا نہ ہوگا. ولا یوثق وثاقہ احد، نہ اس کی قید و بند جیسی کسی کی قید ہوگی. لیکن کچھ خوش قسمت ہوں گے جن کو کہا جائے گا یا ایتہا النفس المطمئنہ، اے اطمینان والی روح، ارجعی الی ربک راضیۃً مرضیۃً، تو اپنے رب کی طرف لوٹ چل اس طرح کہ تو اس سے راضی اور وہ تجھ سے خوش. فادخلی فی عبادی وادخلی جنتی، بس میرے خاص بندوں میں داخل ہو جا اور میری جنت میں چلی جا. یہ تھی سورۃ فجر اور رکوع نمبر 14. اس کا نام کیا ہے؟ اے نفس مطمئنہ، اطمینان والی روح. بہت ساری باتیں کہنے اور کرنے کے بعد اللہ تعالیٰ نے انسان کو اس کی واپسی یاد دلا دی. حقیقت یہ ہے کہ ہم میں سے ہر ایک کو واپس جانا ہے. ہم آئے ہیں، واپس جائیں گے. کچھ ہیں جو زبردستی لے کے جائیں گے، اور کچھ وہ ہیں جو اپنی خوشی سے جانا پسند کریں گے. ایک وہ ہے جو دنیا میں آئے اور جو جس کام کے لیے آئے تھے اس کو بھول گئے، چھوڑ دیا، کچھ اور ہی کرنے لگے. اور کچھ وہ تھے جو جس کام آئے تھے وہی کیا. دونوں کا جانا فرق ہے. آپ اپنے آپ کو پہلے اس پہ محسوس کریں کہ زندگی میں کبھی ایسا ہو کہ کوئی آپ کو کہیں بھیجے اور آپ جا کے وہ کام نہ کریں، کچھ اور کرنے لگ جائیں، تو جب واپس گھر آ رہے ہوتے ہیں تو کیا کیفیت ہوتی ہے؟ ڈر لگ رہا ہوتا ہے نا، کیا بنے گا، کیا جواب دیں گے، یا پیسے سارے کسی اور کام میں خرچ کر دیں اور وہ چیز نہ لائیں، ڈر لگتا ہے نا. اسی طرح یاد رکھیے کہ وہ لوگ जो दुनिया में आए काम कुछ और करने। वमा खलकतुल जिन्न वल इंसा इल्ला लियाबुदून, करने कुछ और लग गए। उनको मौत के वक्त डर लगता है। ये जो मौत का खौफ है ना, ये क्या है? वापस इस बात का डर कि मैंने काम नहीं किया। काम नहीं किया होता तो डर लगता है ना। जवाब क्या देंगे आप? अपने आप से पूछिए, क्या मरने से डर लगता है? इस वक्त सब में बैठे हुए हैं ना, अकेले में हो तो फिर देखें क्या हाल होता है, और गाड़ी में बैठे हो और जरा गाड़ी को झटका लगे तो फिर देखें क्या होता है, जहाज में बैठे हो और एयर गैप्स आ जाए तो फिर देखें क्या होता है। लेकिन एक मियार रखिए अपने पास कि मौत जो है ना, अगर आपके अंदर ईमान है तो आपको अपनी मौत मजा देगी। तसव्वुर सोच के भी आप खुश होंगे। जैसे आप किसी दूसरी जगह जाते हैं, कोई पिकनिक पे जा रहे हैं, वेकेशन पे जा रहे हैं, और आपको पता है आप बड़ी अच्छी जगह देखेंगे, तो आपको वो सफ़र की सारी मुश्किलात भूल जाती हैं जो हर एक को पेश होती हैं, क्योंकि आपकी निगाह उस मंज़र पे होती है जो वहाँ देखेंगे। और अगर कभी खुदा ना खास्ता कोई ऐसा सफ़र करना पड़ जाए जिसके आगे कोई सदमा हो, किसी की मैयत, किसी की मौत की खबर, तो सफ़र कटता नहीं। अपने लिए एक मियार बना लें कि नेक है ना। सिर्फ अपने लिए बनाइएगा, मैंने ये जुमला पहले बोला, दूसरों के लिए नहीं। अगर नेक है ना तो आपको मौत का सोच के तैयारी तो आप करेंगे, लेकिन आपको डर नहीं लगेगा, क्योंकि आप नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया दुनिया की सबसे खूबसूरत चीज़ बंदा मोमिन की मौत है। क्यों? उसकी दो तमन्नाएं होती हैं सारी जिंदगी, एक जन्नत और दूसरी अल्लाह के चेहरे का दीदार, और ये दोनों मिलती हैं मौत के बाद। वो तो खुशी खुशी जाता है, या तुहन नफ्सुल मुतमईना इरजिला रब्बी की रादियतम मर्दिया। मैं कहती हूँ यही है वो पुकार जिसको सुनने के लिए बंदा मोमिन भटकता है सारी जिंदगी, मिन्नतें करता है, कोशिशें करता है कि अल्लाह तू मुझसे राजी हो जा। और जिस दिन उसको ये कहा जाए कि आज मैं तुझसे राजी हूं, क्या हालत होगी उसकी। और ये कलमा मौत के वक्त हर बंदा मोमिन को सुनाया जाता है जिसकी जिंदगी में इत्मीनान था। किसको मिलता है इत्मीनान? जो जिंदगी में अपने काम को कर लेता है, अपने हिस्से के काम करता है, अपने नफ्स को पीछे छोड़ के अल्लाह की रजा पे चलता है। इंसान अल्लाह ताला को फरामोश कर देता है तो खुद को भी फरामोश कर देता है। अल्लाह के नबी सल्लम ने फरमाया था कि लज्जतों को तोड़ने वाली मौत को याद किया करो, दिल नरम होंगे इससे। बाज़ लोग कहते हैं कि इससे डिप्रेशन होता है, क्या ज़रूरत है ये बातें करने की? वाकई ज़रूरत तो नहीं है, खुद ब खुद आ जाएगी, बग़ैर ज़रूरत के ये वक्त आ जाएगा। लेकिन कभी ना कभी ज़रूर अपने साथ इस मामले को किया करें, अपनी मौत की खबर खुद को सुनाया करें। कितनों की सुनते हैं ना, और एक वक्त आएगा कि हमारी होगी लेकिन हम सुन नहीं पाएंगे। चलिए सूरत बलद पे चलते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। ला उक्सिमु बिहाज़ल बलद व अंत हिल्लुम बिहाज़ल बलद। मैं इस शहर की कसम खाता हूँ और आप इस शहर में मुकीम हैं, और कसम है इंसानी बाप और औलाद की, यकीनन हमने इंसान को बड़ी मशक्क़त में पैदा किया है। क्या ये गुमान करता है कि ये किसी के बस में नहीं है? कहता फिरता है कि मैंने तो बहुत कुछ माल खर्च कर डाला। अयाख़सबु अल्लम यरहू अहद। क्या यूं समझता है कि उसे किसी ने देखा ही नहीं? अलम नज अल्लहु ऐनैन। क्या हमने इसको दो आंखें नहीं दी और जुबान और होंठ नहीं दिए? वहदैनाहुन नजदैन। और हमने इसको दोनों रास्ते दिखा दिए, बस इससे तो ये ना हो सका कि घाटी में दाखिल होता। और क्या समझा कि घाटी क्या है? किसी गर्दन का आज़ाद करवाना या भूख वाले दिन खाना खिलाना, किसी रिश्तेदार यतीम को और खाकसर मस्कीन को। फिर इन लोगों में हो जाता जो ईमान लाते और एक दूसरे को सब्र की और रहम की वसीयत करते। यही है वो लोग जो दाएं हाथ वाले हैं, खुशबख्ती वाले। और इसके बरक्स वल्लज़ीना कफरू भी आयातिना हुम अस्हाबुल मशअमा, और जिन लोगों ने हमारी आयतों के साथ कुफर किया ये कम बख्ती वाले हैं। अलैहिम नारुम मुसदा, इन पर आग की, इन्हीं पर आग होगी जो चारों तरफ से घेरी हुई होगी। ये है रुकू नंबर 15। इसका अनवान है इंसान की हकीकत। अल्लाह ताला ने इंसान को उसकी असल दिखा दी और जो हकीकत खोली वो क्या है कि हमने तुम्हें हिदायत और गुमराही के रास्ते पहचानने की सलाहियत बख्शी थी। वहदैनाहुन नजदैन, हक और बातिल क्या है तुमको पता था। इस पे मैं बात करना चाहूंगी थोड़ी सी इस बारे में कि बाज दफा इंसान बड़ा भोला बनता है और क्या कहता है, मुझे तो पता ही नहीं सही क्या है या गलत क्या है, जायज क्या है और नाजायज क्या है, अल्लाह को पसंद क्या है और नापसंद क्या है। और इसका एक और आसान इलाज क्या है कि कहा जाए कि अच्छा ये किताब से पढ़ लो, अल्लाह की किताब सब कुछ बता देगी उसकी पसंद और नापसंद। तो फिर ज्यादा अकलमंदी का मुजाहरा क्या है कि हम इसको पढ़ते ही नहीं है, ना किताब पढ़ेंगे ना पता चलेगा और ना कल पूछोगी, को पूछेगा तो कह देंगे कि अल्लाह ताला हमने तो पढ़ी नहीं थी किताब। हाँ मखदूब नहीं हुए, दुआलीन में से चले गए, इल्म हासिल करके पीछे नहीं हटे लेकिन इल्म से जहालत पे रहे। इस आयत ने हमारे सामने एक मजमून रखा और वो क्या है कि वहदैनाहुन नजदैन, हर इंसान के अंदर हक की पहचान और बातिल की पहचान अल्लाह ताला ने रखी है। एक मिसाल शेयर करें मेरे साथ। कभी आपने देखा कि आप बिल्ली पालते हैं या आप कोई भी पेट, जब आप उसको खाना देते हैं या उसको दूध देते हैं क्या उसका जज्बा होता है? आपके पाँव आके चिपकती है ना, आपके साथ अपने जिस्म को लगाएगी, ऐसे लगता है कि जैसे वो आपको कह रही है थैंक यू। अपनी जुबान में न जाने वो क्या क्या कहते होंगे। लेकिन अगर ऐसे ही कोई और बिल्ली किचन में आपके काम करते हुए आपकी निगाह बचा के एक गोश्त का टुकड़ा उठा ले, कहाँ खड़े होके खाती है? जी आयशा जी, वहीं खड़े होके खाती है, भाग जाती है, क्यों भला? जी शगुफ्ता, उसके दिल में चोर होता है, ठीक है। और उसको पता है कि जो आपने खुद दिया वो उसके लिए जायज था और जो उसने खुद ले लिया वो उसके लिए नाजायज है, वो हलाल था ये हराम है। एक जानवर पहचानता है तो फिर इंसान क्यों नहीं। आगे चलिए सूरत शम्स। बिस्मिल्लाहिर्रहमानिर्रहीम। والشمس وضحاها والقمر إذا تلاها والنهار إذا جلاها, قسم ہے سورج کی اور اس کی دھوپ کی, قسم ہے چاند کی جب کہ وہ اس کے پیچھے آئے, قسم ہے دن کی جب کہ وہ سورج کو نمایاں کرے, قسم ہے رات کی جب اسے ڈھانپ لے, قسم ہے آسمان کی اور اس کے بنانے کی, قسم ہے زمین کی اور اسے ہموار کرنے کی, وَنَفْسٍ وَمَا سَوَّاهَا, قسم ہے نفس کی اور اسے درست کرنے کی, درست بنانے کی, فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا, پھر سمجھ دی اس کو بدکاری کی اور بچ کر چلنے کی, قَدْ أَفْلَحَ مَنْ زَكَّاهَا وَقَدْ خَابَ مَنْ دَسَّاهَا, جس نے اس کو پاک کر لیا وہ کامیاب ہو گیا اور جس نے اسے خاک میں ملا دیا وہ ناکام ہو گیا, اور ثمود نے اپنی سرکشی کے باعث جھٹلایا جب ان میں سے بڑا بدبخت اٹھ کھڑا ہوا, انہیں اللہ کے انہیں اللہ کے رسول نے فرما دیا تھا کہ اللہ کی اونٹنی اور اس کے پینے کی باری کی حفاظت کرو. ان لوگوں نے اپنے پیغمبر کو جھوٹا سمجھ کر اس اونٹنی کی کوچھیں کاٹ ڈالی. پھر ان کے رب نے ان کے گناہوں کے باعث ان پر ہلاکت ڈالی اور پھر ہلاکت کو عام کر دیا اور اس بستی کو برابر کر دیا. ولا یخاف عقباہا, اور نہیں ڈرتا اس کے تباہ کن انجام سے. یہ ہے رکوع نمبر 16 اور سورت ہے شمس. اس کا عنوان کیا ہے؟ نفس انسانی کی حقیقت. اس کے بارے میں, اس کے ناطے سے آپ کے سامنے نفس کی تھوڑی بات کرنا چاہوں گی. نفس کیا ہوتا ہے؟ ہمارا اندر, سول, ہماری حقیقت. جیسے دل ایک قلب جس کو ہارٹ بولتے ہیں نا, یہ ایک برتن ہے. اس کے اندر جو چیز ہے وہ ہے آپ کی نفس. یہ ایسی ہے جیسے یہ مائک, یہ بے جان چیز ہے, لیکن جو بجلی آ رہی ہے اس کے اندر وہ ہے جان. اسی طرح اللہ تعالیٰ نے انسان کو بنایا, اس کے دل کو بنایا. اب آپ تصور میں لائیں اپنے آپ کو, دل بنا. دل کے اندر اللہ تعالیٰ نے تین قسم کے جذبے ڈال دیے. ایک گناہ کا, اندر دل کے اندر ایک خانہ جو کہتا ہے گناہ کرو, گناہ کرو, گناہ کرو, اس کو خوبصورت کر کے دکھاتا ہے, اشتہا بڑھاتا ہے, اس کو کہتے ہیں نفس امارہ. ایک دوسرا ہے جو اس پہ پولیس مین لگا دیا, یہ کیا کیا تم نے, ایسا نہیں کرتے, دیکھو بری بات ہے, اللہ ناراض ہوگا. سنتے ہیں یہ آوازیں اندر دن, 24 گھنٹے. مثلا فجر کا وقت تھا, الارم لگا, اذان ہوئی, آپ کی آنکھ کھل گئی, آپ نے کہا چلو نماز پڑھ لیتی ہوں, یہ کس نے کہا؟ آپ کے اندر سے آواز آئی. پھر اندر سے دوسری آواز آتی ہے کہ اچھا ابھی نہیں نا, تھوڑی دیر بعد پڑھتی ہوں, ابھی تو بہت وقت ہے. یہ کون تھا؟ یہ بھی آپ کے اندر سے آئی. آپ سو رہے ہیں, آپ نہیں بول رہے, زبان خاموش ہے, لیکن آپ یہ آوازیں سن رہے ہیں. یہ کون سی آواز ہے جو کہتی ہے اٹھو نماز پڑھ لو؟ یہ ہے نفس لوامہ. اور دوسری آواز جو کہتی ہے گناہ کرو, وہ کون سی ہے؟ ہمارا. ان دونوں کی جنگ رہتی ہے ہر وقت. ہمارے اندر دو جنگ, ہر وقت دو محاذ قائم ہے, نفس امارہ اور لواما کی جنگ ہے. اب یہ اندر کی حالت ہے, سوچیں ذرا, ہمارے دل پہ حملے ہو رہے ہیں, ایک ادھر سے کرتا ہے, دوسرا ادھر سے کرتا ہے. اگر مان لیتے ہیں اچھی بات, نیکی کی بات مان لیتے ہیں, تو اس فرشتے سے دوستی ہو جاتی ہے جو نیکی کا حکم دے رہا ہے, گویا کہ نفس امارہ جو ہے وہ دب گیا اور لوامہ غالب آ گیا. اور دوسری طرف ہے کہ اگر کہتے ہیں نہیں جی ہمیں نہیں ماننی, تو نفس امارہ غالب آ گیا. اب یہ تو ہے اندر کی کہانیاں. اگر نفس امارہ غالب آ جائے تو انسان گناہ کر دیتا ہے. پہلے سرجے میں گناہ کرتا ہے, پھر دوسرے میں کہتا ہے, پھر زبان کھلتی ہے, پھر کیا وہ سب کرتے ہیں, پھر اس سے اگلی سیڑھی پہ چڑھتا ہے, کہتا ہے لو اللہ نے کوئی میرے گناہوں پہ دیکھنا, پھر اس کے بعد تاویلات تاویلات تاویلات, اور ایک وقت آتا ہے کلا بل ران علی قلوبہم ما کانوا یکسبون. دل بند, مہر, ختم اللہ علی قلوبہم. اور دوسری طرف جب انسان نفس لوامہ کی مان لیتا ہے, تو ایک نیا نفس جنم لیتا ہے, اور وہ ہے نفس مطمئنہ. یا ایتہا النفس المطمئنہ, اطمینان والی روح. دنیا میں بھی امن, اطمینان, موت کے وقت بھی, قبر سے نکلتے ہوئے بھی, اور حشر میں بھی. انسان جس کو مضبوط کرنا چاہے کر لے. اللہ تعالیٰ نے اس سورت کی آیت نمبر 8 میں آپ کو یہ بتا دیا, فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا. فجور بھی رکھ دیا, تقوی بھی رکھ دیا. اب تم جس کو مرضی استعمال کر لو. اچھی چیز بھی ہے گھر میں, بری بھی ہے, استعمال تم کرو گے. تو لہٰذا ہمارا عمل کیا ہونا چاہیے اس سورت کے ناطے سے, کہ اپنے نفس کا تزکیہ کرنا ہے. دنیا میں بائی پاس ہوتا ہے تو جان پہ بن جاتی ہے, گناہوں سے بائی پاس کریں گے تو جان بننے لگتی ہے. تو ہم نے انشاءاللہ تعالی گناہوں کو بائی پاس کرنا ہے. چلیے آگے چلتے ہیں. سورت اللیل. بسم اللہ الرحمن الرحیم. واللیل اذا یغشا والنہار اذا تجلا وما خلق الذکر والانثی कसम है रात की जब के वो छा जाए, कसम है दिन की जब वो रोशन हो जाए, और कसम है उस जात की जिसने नर और मादा को पैदा किया। क्या इन नसा यकुम लशत्ता, यकीनन तुम्हारी कोशिशें मुख्तलिफ किस्म की हैं, यानी तुम हो तो एक ही चीज से बने हुए लेकिन कोशिशें फर्क हैं। कैसे? किसी की कोशिशें हैं रहमान को राजी करने की, और कुछ की कोशिशें हैं शैतान को खुश करने की। लेकिन कुछ भी करोगे देखोगे खुद ही, कोई और नहीं देखेगा। इसीलिए फरमाया फअम्मा मन आता वत्तका, जिसने दिया अल्लाह की राह में और डरा अपने रब से और नेक बात की तस्दीक करता रहेगा, तो हम भी इसको आसान रास्ते की सहूलत देंगे। लेकिन जिसने वकीली की और बेपरवाही बरती और नेक बात की तकजीब की, तो हम भी इसकी तंगी और मुश्किल के वक्त सामान मुयसर कर देंगे। इसका माल इसे ऊंधा गिरने के वक्त कुछ काम न देगा। इन्ना अलैना लिलहुदा, बेशक राह दिखाना हमारे जिम्मा है और हमारे ही हाथ में आखरत और दुनिया है। फअंजरतुकुम नारन तलज्जा, मैंने तो तुम्हें शोले मारती हुई आग से डरा दिया, जिसमें सिर्फ वही बदबख्त दाखिल होगा जिसने झुटलाया और उसकी पैरवी से मुंह फेर लिया, और इससे ऐसा शख्स दूर रखा जाएगा जो बड़ा परहेजगार होगा। अल्लज़ी यूती मालहु यतज़क्का, जो पाकी हासिल करने के लिए अपना माल देता है, किसी का इस पर कोई एहसान नहीं कि जिसका बदला दिया जा रहा हो। इल्लब्तगा अवच्छ रब्बिहिल आला, बल्कि सिर्फ अपने परवरदिगार बुजुर्ग और बुलंद की रजा चाहने के लिए। वलसौफ यर्दा, और अन करीब वो राजी किया जाएगा। ये था रुकू नंबर 17 और सूरत है लैल। इसका उन्वान क्या है? हिदायत देना हमारे जिम्मा। इस पूरी सूरत का थीम जो है वो क्या है कि अपना सब कुछ दे के रब को राजी कर लो, फिर भी फायदे में रहोगे। नफे का सौदा है कि नुकसान का? अमूमन देखा जाए तो दुनिया में हर औरत ये करती है, जवानी के बाद जब अपनी जिंदगी के अमली मैदान में आती है ना, तो कुर्बानियां शुरू हो जाती है। माँ बाप के घर में होती है तो कुर्बानियां करवाती है, अपनी तमन्नाएं पूरी करवाती है, और जो ही अपने घर में आती है तो एक एक करके इतना कुर्बान हो जाती है कि उसको अपना वो जवानी ख्वाब लगता है। कभी मैं ऐसी भी थी, इतनी अल्लड़ थी, इतनी थी, फिर बच्चा हुआ तो उसके साथ रातों की नींदें गईं, हाँ, फिर उसके बाद आप देखिए सब कुछ चला जाता है। फिर कुछ को तो कदरदानी मिल जाती है, कुछ को वो भी नहीं मिलती। लेकिन अल्लाह ताला हमसे क्या चाहता है कि तुम दुनिया में अल्लाह की बात को सुनते वक्त, उसकी बात को कहते वक्त, अगर तुम इस चीज की नियत कर लो कि मैंने सब कुछ दे के अगर रब को राजी कर लिया तो मैंने नफे का सौदा किया। एक ही वक्त है, और यकीन करें कि सबसे आसान है अल्लाह को राजी करना। मुश्किल लगता है कि आसान? लोगों को राजी करना बहुत मुश्किल है, अल्लाह ताला तो सबसे जल्दी मान जाता है। सूरत दुहा। बिस्मिल्लाहिर्रहमानिर्रहीम। वद्दुहा वल्लैलि इज़ा सजा, मा वद्दाक रब्बुक वमा क़ला, वलल आखिरतु खैरुल लक मिनल ऊला, वलसौफ युतीक रब्बुक फतर्दा। कसम है चाश्त के वक्त की और कसम है रात की जबकि वो छा जाए, ना तो तेरे रब ने तुझे छोड़ा है और ना वो बेजार हो गया है। यकीनन तेरे लिए इंजाम आगाज से बेहतर होगा। कभी सोचा ये क्या कहा जा रहा है? तेरे लिए इंजाम आगाज से बेहतर होगा। किसी काम के आगाज में ये कह दिया जाए कितनी खुशी होती है, लेकिन उसकी कुछ शराइत है। वाला सौफ युती का रब्बुक फतर्दा, तुझे तेरा रब बहुत जल्द इनाम देगा और तू राजी और खुश हो जाएगा। अलम यजिद का यतीमन फआवा, वबददक दाल्लन फहदा, क्या इसने तुझे यतीम पाकर जगह नहीं दी और तुझे राह भूला पाकर हिदायत नहीं दी और तुझे नादार पाकर तवंगर नहीं बना दिया? बस तू भी यतीम पर सख्ती न किया कर اور نہ رسول اور نہ سوال کرنے والے کو ڈانٹ ڈپٹ. وَأَمَّا بِنِعْمَتِ رَبِّكَ فَحَدِّثْ, بس اپنے رب کی نعمتوں کو بیان کرتا رہے. یہ تھی سورہ دوحہ, اس کا عنوان کیا ہے؟ ہم کلامی. کس کی کس سے ہے؟ اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم سے کلام کرتا ہے. اور ایسے لگتا ہے کہ جب دنیا والے ستاتے ہیں تو آسمانوں سے تسلیاں اترتی ہیں. جب لوگوں نے اللہ کے نبی کو بہت ستایا, تانے دیے, الزام دیے, تو اللہ تعالیٰ نے یہ صورتیں نازل کر دی کہ غم نہ کرو, ان کی باتوں پہ جلنے کی ضرورت نہیں, اصل یہ دیکھو کہ تمہارا رب تم سے راضی ہے کہ نہیں. ہم سب کو بھی اس میں اپنے عمل کے لیے یہی دیکھنا ہے کہ لوگوں کی رضا بڑی چیز ہے یا اللہ کی رضا. ساری دنیا آپ سے راضی ہو جائے, ایک ذرہ برابر آپ کی زندگی میں اضافہ نہیں کر سکتی اگر اللہ نہ چاہے. اور اگر ساری دنیا روٹ جائے اور رب نہ اگر اٹھے تو آپ کا نقصان نہیں ہو سکتا, تو پھر ضرورت کس کو منانے کی ہے؟ رب کو. اب دیکھیے کہ قرآن پڑھنے کے بعد توحید بڑی سچی ہو جاتی ہے انسان کی. لوگ کہتے ہیں یہ لوگ بڑے بے نیاز ہیں, کسی سے ڈرتے ہی نہیں, کسی کی ان کو پرواہ نہیں, ان کا معاملہ ایسا کیوں ہے؟ یعنی صحابہ کرام کے معاملے میں لوگ اکثر یہ کہا کرتے تھے. آپ دیکھیے کہ ایک لمحے کے لیے سوچئے, ایک ہوتا ہے انسان اپنی ذات کے لیے پہنے اوڑھے, اچھا لگے, پسند آئے, وہ اچھا ہے, پسندیدہ ہے, منع نہیں. لیکن ایک ہوتا ہے اس لیے پہنے کہ دوسرے اس کو بڑا مانے. فرق ہے دونوں میں؟ کیا فرق ہے؟ ایک دکھاوا ہے اور ایک دیکھنا ہے. اور جی تکبر ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جس نے شہرت کا لباس پہنایا پہنا, کل قیامت کے دن اللہ تعالیٰ اس کو ذلت کا لباس پہنائے گا. شہرت کا لباس کیا ہوتا ہے؟ کہ جو میں پہنوں ویسا کوئی نہ پہنے, جیسی میں لگوں ویسی کوئی نہ لگے. اچھا دلہن تو بیچاری کرے محنت, دوسرے کیوں کرتے ہیں؟ یعنی مجھے بڑا ترس آتا ہے ویسے. اور ایک مجھے اس وقت بہت ترس آتا ہے کہ جب سب کچھ ہو گیا, لمبی چوڑی رسومات سب کچھ, اور پھر دھولا خالی ہاتھ چلے گئے. اب جائیے, رخصتی نہیں ہو سکتی. اس کے لیے پہلے اتنی ایک سال تیاری کریں, پھر پیسے جمع کریں, پھر بھی ہم اتنے لوگوں کو اس جہاد کی دعوت دیں گے, وہ بھی جمع کر لیں, پھر نئے سرے سے کوشش کریں گے, پھر دعوتوں کے بعد دلہن ملے گی. اور اس سارے وقت میں ہوتا کیا ہے عموماً؟ میں سب کی بات نہیں کر رہی, برا نہ مانیے گا, تو مانتے ہیں تو مان بھی لیں. عموماً اچھے کپڑے ہم پہنتے ہیں تو کیا سوچ کے پہنتے ہیں؟ انہوں نے کہا کہ لوگوں کو دکھانے کے لیے. کوئی اس کی مثال دیں کہ اپنی خوشی کیسے ہوتی ہے اور لوگوں کی خوشی کیسے ہوتی ہے. جی خود پہنتے ہیں اندر سے چبھ رہا ہوتا ہے لیکن سامنے ہنس رہے ہوتے ہیں. تو بات کیا ہے کہ اپنے لیے پہننا ہے, دوسروں کے لیے نہیں. آگے چلتے ہیں, یہ بات پہننے پہ کہاں سے آ گئی؟ سورت شرح. پہلے اس کو شروع کرنے سے دعا مانگے اللہ تعالیٰ ہمارے سینے کھول دیں. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی آمین. بسم اللہ الرحمن الرحیم. الم نشرح لک صدرک ووضعنا عنک وزرک الذی انقض ظہرک ورفعنا لک ذکرک فإن مع العسر یسرا إن مع العسر یسرا. کیا ہم نے تیرا سینہ کھول نہیں دیا اور تجھ پر تیرا بوجھ ہم نے اتار نہ دیا؟ جس نے تیری پیٹھ توڑ دی تھی اور ہم نے تیرا ذکر بلند کر دیا, پس یقیناً مشکل کے ساتھ آسانی ہے. إن مع العسر یسرا, بے شک یقیناً مشکل کے ساتھ آسانی ہے. بس جب تو فارغ ہو جا تو عبادت میں محنت کر اور اپنے پروردگار ہی کی طرف دل لگا. یہ ہے رکوع نمبر 19 اور سورت ہے شرح. اس کا عنوان کیا ہے؟ مشکل کے ساتھ آسانی ہے. میں یہی دیکھ رہی تھی کہ آپ نے کتنے غور سے سنا. ان مع المع, ما کہتے ساتھ کو, ان بعد کا لفظ نہیں ہے. اتنی پیاری آیتیں ہیں یہ. پہلے آپ بتائیں کہ آپ میں سے کوئی دکھی دکھی تو نہیں ہے, پریشان تو نہیں رہتے, رونے کو دل تو نہیں کرتا, اپنے آپ کو अनवांटेड तो फील नहीं करते? किसी को ऐसा तो नहीं महसूस होता कि मेरे ऊपर मुश्किलात ही बहुत सारी हैं, खत्म ही नहीं होती, एक निकलती है तो दूसरी आ जाती है। खैर, ये सारी बातें एक तरफ, लेकिन याद रखिए कि इसमें अल्लाह ताला ने जो अपना कानून दिया है वो क्या है, फइन्नमल उस्री युस्रा, मुश्किल के साथ आसानी है। फिर एक दफा भी काफी थी बात, फरमाने इन्नमल उस्री युस्रा, बेशक मुश्किल के साथ आसानी है। उलमाए कराम कहते हैं कि अल्लाह ताला का एक दफा का कहा भी काफी था, लेकिन अल्लाह ताला जिस बात को दो बार कह दे फिर वो होके रहती है। तो अपने दिल को यकीन से रखिए, मजबूत हौसलों के साथ, अगर किसी मुश्किल में है कटेगी, बीमारी में है जाएगी, परेशानी में है निकलेंगे उससे, सिर्फ शर्त क्या है, कैसे, फइजा फरख्ता फनसब, जब फारिग हो जाओ तो। हम कहते हैं फारिग हो गया, आज फारिग हो रहे हैं माशाल्लाह दौरे कुरान से, अब इसके बाद कोई ना बुलाए कोई ना पूछे, हो गया फारिग, होना है फारिग। एक उर्दू में लफ्ज बोला जाता है जिसकी मुझे तो कभी समझ नहीं आई थी, अब समझ आई है जब रूट वर्ड समझ आए, फारिगुल तहसील। उर्दू में सुना है क्या होता है भला, उर्दू इसका इंग्लिश लफ्ज होता है एक साथ, यानी जब वो साल के बाद रिपोर्ट कार्ड मिलती है ना, पूरे साल के बाद, जैसे मिसाल है मैट्रिक कर लिया तो फिर जो वो आपको रिपोर्ट मिलती है उस पर लिखा होता है फारिगुल तहसील, यानी जो पूरा फारिग हो गया उसको देते हैं। और मैं इसको सोचती हूँ कि इसका मतलब क्या है कि हासिल करने से अब फारिग हो गया ये शख्स, क्या वाकई इंसान फारिग हो जाता है हासिल करने से? आप समझते हैं कि आपने इतना हासिल कर लिया कि फारिग हो गए? बंदे मोमिन कभी फारिग नहीं होता, हाँ एक ही दिन होगा जब अल्लाह के पास जाएंगे, वरना फारिग नहीं होता, कभी फारिग नहीं होता। और दुआ भी यही करनी है कि अल्लाह ताला मसरूफियात में ही करवा ले काम। बस दफा हम दीन का काम इसलिए नहीं करते कि अभी दुनिया के बड़े काम है। मैं कहती हूँ खुदा ना खास्ता हम ये दुआ कर रहे हैं कि पहले ये सारी मुसीबतें छूटें, कोई हादसा आए, कोई आजमाइश आए, शोहर का इंतकाल हो, कोई दुनिया के झंझट जाए, फिर दीन की तरफ आएंगे। इसी दुनिया में रह के जीना है। फइजा फरख्ता फनसब व इला रब्बिका फरगब, अपने रब से दिल लगाओ, लोगों से नहीं, दुनिया की चीजों से नहीं, क्योंकि ये दुनिया दिल लगाने की जगह नहीं। सूरत 3, बिस्मिल्लाहिर्रहमानिर्रहीम, वत्तीनि वज़्ज़ैतून वतूरि सीनीन वहाज़ल बलदिल अमीन, لقد خلقنا الانسان في احسن تقويم, قسم ہے انجیر کی اور زیتون کی اور طور سینین کی اور اس امن والے شہر کی, یقیناً ہم نے انسان کو بہترین صورت میں پیدا کیا, پھر اسے نیچوں سے نیچا کر دیا, لیکن جو لوگ ایمان لائے اور پھر نیک عمل کیے تو ان کے لیے ایسا اجر ہے जो कभी खत्म न होगा, फलहुम अजरुन गैरु ममनून, ना खत्म होने वाला अजर, फमा युकज्जिबुका बादु बिद्दीन, फिर अब तुझे रोजे जजाक के झुटलाने से कौन सी चीज आमादा करती है, अलैसल्लाहु बिअहकमिल हाकिमीन, क्या अल्लाह ताला सब हाकिमों से बड़ा हाकिम नहीं है? क्या जवाब देंगे, बला क्यों नहीं, अल्लाह ताला सबसे बड़ा हाकिम है। ये थी सूरत 3, इसका अनवान क्या है, अहसनी तकवीम, इंसान को बेहतरीन तकवीम मिली। सच इंसान को कैसा पैदा किया, सबसे खूबसूरत। आप सारी मखलूकात को तकाबुल में लाते जाए इंसान के, आपको क्या अच्छा लग रहा है? एक तरफ इंसान है तो दूसरी तरफ आप लाइए बंदर, कौन अच्छा है? इंसान तो जिन्नात, जानवर, कीड़े मकोड़े, खूबसूरत से खूबसूरत जानवर ले आए, लेकिन जो इंसान के अंदर अल्लाह ताला ने फहम और तदब्बुर करने की तौफीक दी है, ये उसको आला से आला कर देती है। इसके अलावा अल्लाह ने आला किया, लेकिन इंसान क्या करता है, तुम मरदत ना हो, तौहीद पे पैदा किया था, شرک کی طرف چلا گیا. لیکن سارے نہیں، الا الذین آمنوا وعملوا الصالحات فلهم اجر غیر ممنون. میرا دل چاہ رہا ہے کہ اس حصے کو ہائی لائٹ کر لیں. جو لوگ ایمان لائے اور انہوں نے نیک عمل کیے، ان کے لیے نہ ختم ہونے والا اجر، اور نہ ختم ہونے کی خواہش ہر انسان کے اندر ہے. ایسے ہی ہے نا، کس کا دل چاہتا ہے کہ جو اس کے پاس چیز ہے وہ ختم ہو جائے؟ کہاں پیسہ لگانا چاہتے ہیں، کس کاروبار میں کبھی ختم نہ ہو؟ کون سی چیز خرید کے لاتے ہیں؟ ایور لاسٹنگ، دیر پا، دیر تک چلے. اللہ تعالیٰ فرماتے ہیں کہ وہ عمل جو توحید کے ساتھ کیے جائیں، اخلاص کے ساتھ کیے جائیں، وہ کبھی ختم نہ ہوں گے. اور میں جب اس کو پڑھتی ہوں تو میرے ذہن میں ظاہر ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی تو مثال ہے ہی، وہ تو نبی تھے. امتیوں میں سے میں سوچتی ہوں کہ نہ ختم ہونے والا اجر کیا ہوتا ہے. تو میرے ذہن میں جیسے ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ آتے ہیں، کیسے تھے؟ کوئی مثال ریلیٹ کر کے بتا سکتا ہے کہ ان کے اجر کیسے ختم نہ ہونے والے تھے؟ انہوں نے کہا کہ انہوں نے مسجد نبوی کی زمین خریدی اور اس کے پیسے دیے. ذرا سوچیں، آج تک کتنے لوگ وہاں نماز پڑھ چکے، اور قیامت تک کتنے پڑھیں گے؟ کس کو اجر مل رہا ہے؟ کتنا مل رہا ہے؟ فلہم اجر غیر ممنون. شاباش، اچھی مثال تھی. اور کوئی مثال دیں. حضرت عمر فاروق کا نام سنا دیا آپ نے، تو مجھے یہ بتانا پڑے گا کہ عمر نے کیا مانگا تھا. کون بتائے گا کیا چیزیں تھیں جو عمر نے مانگی اور آج وہ اس کا اجر پا رہے ہیں؟ یہ کہہ رہی ہیں کہ حضرت عمر رضی اللہ عنہ نے عورتوں کے لیے پردہ مانگا، اور ہم نے اسی پردے کو تار تار کر دیا. اللہ کے نبی صلی اللہ علیہ وسلم معراج کی رات گئے تو آپ کو حضرت عمر رضی اللہ تعالیٰ عنہ کا محل دکھایا گیا، اور آپ نے آ کے بتایا کہ میں نے سوچا کہ میں قریب جاؤں، لیکن مجھے وہاں ایک عورت کی موجودگی کا احساس ہوا، تو مجھے عمر کی غیرت یاد آ گئی، تو میں آگے نہیں بڑھا کہ میں نہیں جا سکتا، یہ عمر کا گھر ہے. آج کہاں ہے غیرت باپوں کی، بھائیوں کی، شوہروں کی؟